कार्यक्रम बदलन्दो नेपालमा भोजन र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलन्दो नेपाल उज्यालो अनलाइन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बदलन्दो नेपालमा आज हामी बागमती नदी लगायत पशुपति क्षेत्रमा भएको फोहोर र सरसफाईका लागि भइरहेका पहलहरूका बारेमा चर्चा गर्दैछौं। प्रसिद्ध धार्मिक क्षेत्र पशुपतिनाथ मन्दिर हुँदै बग्ने बागमती नदी केही वर्ष अघिसम्म सफा हुने क्रममा थियो। मन्दिर नजिकैको पुलसम्म बागमतीको पानी सफा देखिन्थ्यो, तर अहिले पशुपति मन्दिर पुग्ने दर्शनार्थीको लागि पवित्र मानिने बागमतीको पानी फेरि फोहोर हुन थालेको छ। आर्यघाट नजिकैबाट बग्ने धमिलो बागमती नदीको बीचमा सब जलाएर फालिएका ठूला कालामुडा र यसैमा अड्केको प्लास्टिकको थुप्रो छ। मलमूत्र र अरू फोहोर पनि उस्तै मिसिएको छ। पहिले बागमती योभन्दा धेरै सफा भइसकेको थियो भन्नुहुन्छ दैनिक पशुपतिनाथ मन्दिर दर्शन गर्न आउनुहुने काठमाडौँको गौरीघाटकी लक्ष्मी दुलाल।
बागमती त एकदम कञ्चन पानी खान हुने के आएर नुहाउने गरेका थियो, हामीले पानी खाने गरेका थियो, गाईको पानी यहीँको खायौँ हामीले धेरै वर्ष जति यहीँको पानी खायो। मेरो होटेल पनि यहीँ पानी लगाएर चलाएँ मैले, होटेल होइन पानी दिँदैन थिएँ, पानी कसैले दिँदैन थिएँ, अनि होटेल चलाउने बेला यहीँबाट पानी लगाएर चाहिँ खाइयो।
खोलाको पानी
गो बागमती खाने गरेको थियो, फिल्टर पनि थिएन हाम्रो घर त, हेर्नु एउटा डेल्ची किनेर भात पकाएर खानु पर्थ्यो, पानी दिँदैन थियो कसैले, हामी त यही पानी लगाएर खाने गरेको थियो।
अहिले चाहिँ पहिलेको जस्तै जसरी प्रयोग गरिन्थ्यो नि बागमती त्यसरी प्रयोग गर्न
छोकै छैन। अब कस्तो हिजो गौरीहार गएको गौरीमा जल पुर्याउनुबाट अब द्वादशीको दिन व्रत बसे एकादशी जल चढाउनु पर्यो भन्दाखेरि छुन सकिएन, वरिपरि नमस्कार गरेर घरैबाट जलहरू चढाएँ मैले। आफ्नै डर लाग्यो यसो भेल भगवान्लाई चाहिँ के चढाउनु भनेर मनमा शङ्का लाग्यो, अनि मैले घरैबाट जल लगाएको थिएँ, त्यही पूजा गरेर चढाएर आएँ। हजुरले के भन्नु, माघ महिनामा सधैँ नुहाउने गरेको थियो, इच्छा चाहिँ कस्तो लाग्छ भने यो बागमती एकछिन नुहाउनु पाए हुन्छ भनेर गएर आँट गर्न सकिएन। बरु के अन्त बागमती कति रुइनु होला, एकदिन मैले सपना पनि देखेँ, हामीले सबै हगमुत गरेका छ भनेर एउटा केटी उत्पत्ति भएर रुइन पनि होइन, तर अब त्यस्तो देखेर मैले अब के गर्छ हजुर, मैले हामीसित भनेर के गर्छ हजुर, आफै खान पर्ने मान्छे त पैसा छैन।
आर्यघाटमा सबको दाह संस्कार गर्नु अघि ब्रह्मनालमा सुताएर बागमतीको पानी खुवाउने चलन छ, तर अहिले बागमतीको पानी छुनै घिन लाग्ने भएपछि बोतलको पानी खुवाउने गरेको दृश्य देखिन्छ। पशुपतिनाथमा 7 वर्ष अघिदेखि कर्मकाण्ड गराउँदै आउनुभएका नुवाकोटको बेलकोट गढीका डाकु नात्तिमल सिन्हा अहिले बागमती नदी ढल जस्तै बनेको बताउनुहुन्छ।
अलि अगाडि त अलि सफा नै थियो, अहिले झन फोहोर भएको छ। म 57 सालमा पशुपति आउँदाखेरि गौरीघाटमा खानी पानी भनेर मान्छेले धेरैजना मान्छेले गाग्रीमा बाल्टिनमा बोकेर लिएर जान्थे। अहिले 57 देखि अहिले 79 सम्म कस्तो दुर्गन्धित भइसक्यो, जनता पनि धेरै बढी भए काठमाडौँमा, घर भएका घरबारी जम्मै माझ राखेर घरमा ताला लाएर पनि काठमाडौँ बस्ने भए। अहिले त कपडा धुन पनि त्यो गौरीघाटमा या यहीँ नै आर्यघाटमै कपडा धुन जान पनि बागमती पानी छुनै डर लाग्ने भइसक्यो, किन मानिस धेरै बढी भयो काठमाडौँमा, लुगा धुनलाई प्रयोग गरिएको थियो, अहिले त बागमती पानी छुनै डर लाग्ने भइसक्यो, बागमती पानी छुनै डर लाग्ने भइसक्यो। पर त मान्छे आएर है नेपालको नाम चलेको गङ्गा हो कि होइन, नाम चलेको गङ्गा पशुपतिको छेउ किन यस्तो फोहोर, किन यस्तो दुर्गन्धित भएर भन्छन् सुनिन्छ, के भन्नु अब भन्ने ठाउँै छैन। अब बाहिरको मान्छेले यस्तो दुर्गन्धित, अब देश्तै त्यस्तो छ हो कि होइन, हाम्रो ठाउँमा यस्तै छ, अब के भन्ने तिनलाई, के भन्ने, कसरी बुझाउने।
पहिलेको जस्तै स्नान गर्ने कतिको देख्नुहुन्छ
यहाँ, देखिँदैन देखिँदैन, उस्तै धार्मिक मान्छेले गौरीघाटमा चाहिँ है यहाँ चाहिँ त त्यही पनि देख्दिनँ म। गौरीघाटमा चाहिँ कोही कोही मान्छेहरूले नुहाउँछन्, नुहाएको देखिन्छ, त्यो डाबर उठ्नुहरू उठ्ने त्यो उनीहरूको ठाउँमा छ, दुर्गन्धलाई पनि सुगन्ध मानेका छन् उस्तै मान्छेले चाहिँ, नत्र छुनै चाहिँ नि डराउँछन्।
सुरुमा तपाईँले यो ढल मिसाएको छ भन्नुभएको थियो नि, त्यो कहाँ कहाँ मिसाएका छन् त्यो देख्नु भएको छ?
त्यो अब कति ठाउँको त माथि लगेर जाने गुजस्तरीमा लगेर कटाएका छन्, न कति ठाउँको यो तत्रको ढल के गरेका छन् त तिनीहरूले, ऊ यही गौरीघाटमा त्यो गौरीघाटमा त्यहीँबाट ढल फुटिया छ, त्यहीँबाट फुटिएछन्, अनि त्यो राज्यले हेर्नुपर्ने होइन, त्यो वडाले हेर्नुपर्ने होइन, त्यो स्थानीय सरकारले हेर्नुपर्ने होइन, त्यो स्थानीय सरकारभन्दा ओडाको पढाउन अध्यक्ष भयो नि त उसको दायित्व हो नि त्यो हेर्नु पर्ने सरकारले हेर्नु पर्ने हो कि हेर्नु पर्ने नै हो नि हेर्नु पर्ने हो नि
तपाईँले यहाँ श्राद्ध गर्दा पूजा पाठ गराउँदा यही यो आउने मान्छेहरू त्यही बागमतीको पानी पनि चलाउँथ्यो होला नि होइन
बागमती पानी चलाउँथ्यो अहिले त बाहिरबाट मिनी गर्दै पानी ल्याएर चलाउँथ्यो अहिले बागमती पानी छुनै जाने डराउँछ है यस्तो पानी छुनै हुँदैन हर भन्छन् अनि के भन्ने उनीहरूलाई उनीहरूले के भन्ने थियो श्राद्ध गर्न आउनेले मिनी अर्डर पानी ल्याएर श्राद्ध गर्छन् त्यो भन्नु केही पनि छैन हामीले उनीहरूको आत्मै नै मान्दैन मनै नदी नै शुद्ध छैन अनिखेरि हाम्रो मन कसरी शुद्ध हुन्छ त्यस्तैखेरि हामीलाई विरक्त लाग्छ हे नाम चलेका गङ्गा आज किन यस्तो भयो यस्तो दुर्गन्धित भयो सुगन्धित हुनुपर्ने दुर्गन्धित किन भयो
बगिरहने बागमती नदी मात्र होइन पशुपति क्षेत्रका अरू ठाउँमा पनि उत्तिकै फोहोर देखिन्छ पशुपतिनाथमा उत्पादन हुने फोहोरले पनि बागमतीमा थप दुर्गन्ध बढेको छ पशुपतिनाथभित्रको फोहोर व्यवस्थापन गर्न लागि परे पनि बागमतीमा बगेर आउने फोहोर व्यवस्थापन गर्न नागरिक आफै जिम्मेवार हुनुपर्ने बताउनुहुन्छ पशुपति क्षेत्र विकास कोषका निमित्त महाशाखा प्रमुख एवं प्रवक्ता रेवती रमन अधिकारी
स्वाभाविक रूपले हामीले कतिपय काम गर्ने परिपाटीहरू परम्परागत छन् भनौँ हिजो जसरी गर्यौँ त्यसरी नै गरिरहेका छौँ अब अहिले यो क्षेत्रमा भक्तजनहरूको दर्शनार्थीहरूको आवागमनमा पनि एकदमै वृद्धि भएको छ क्षेत्र त्यही हो बढीभन्दा बढी संख्यालाई हामीले म्यानेज गर्नुपर्ने एउटा बाध्यात्मक अवस्था छ भने सीमित जनशक्तिबाट यो पशुपति क्षेत्रको सरसफाई गर्ने क्षेत्रफल चाहिँ अलिक व्यापक छ जस्तो यता हेर्ने भने गुहेश्वरी मन्दिरदेखि लिएर गौरीघाटदेखि लिएर उमाकुण्डसम्म र यो माथि गौशाला चोकसम्म यता पिङ्लास्थान चार शिवालय क्षेत्र माथि विश्वरूप क्षेत्र लगायतको क्षेत्रहरू हेर्ने भने ठूलो क्षेत्र छ होइन र हामी यो दैनिक रूपमा नियमित रूपमा जुन जनशक्ति छन् सरसफाईमा वातावरण तथा सरसफाई शाखामा यी जनशक्तिहरू चाहिँ कस्तो भने 50 सालबाट सुरु भएको सेवा हो र उहाँहरूको उमेरको कारणले पनि अब उहाँहरू उत्तरार्धमा हुनुहुन्छ रिटायरको अवस्थामा हुनुहुन्छ हामीले काम लाउने यसको अर्थ जनशक्तिलाई काम नलाउने भन्ने कुरा होइन लगाइरहेको छ तर पनि अब हाम्रो बुवा आमा जस्तो हुनुहुन्छ अब आफ्नो एउटा ऊर्जाशील समय चाहिँ पशुपति क्षेत्रकै सरसफाइमै बिताउनु भएको छ अब उत्तरार्धमा हुनुहुन्छ उहाँहरूले हिजोको जस्तो काम गर्न सक्नुहुन्न किनभने शरीर हो हिजोको जस्तो युवा अवस्थामा जस्तो काम गर्न सक्नुहुन्न एउटा त्यो कारण छ भने अर्को जनशक्ति चाहिँ यो रिटायर हुँदै हुँदै जाँदाखेरि घट्दो क्रममा छ क्षेत्र घटेको छैन र जनशक्ति चाहिँ घटिरहेको अवस्था छ र अर्को कुरा यसको फोहोरको इन्टेन्सिटी पनि बढेको अवस्था छ जस्तो घाटमा आउने जस क्रिमेसनका लागि आउने लासहरूको संख्या बढिरहेको अवस्था छ हामीले देख्न सकिन्छ किनकि घाटमा सब जलाउने ठाउँहरू लगभग दिनदिनै प्याकै अवस्था छ त्यो एउटा छ अर्को फुल फसलहरूबाट उत्सर्जित फोहोरहरू छ घाट क्षेत्रको फोहोर एक खालको प्रकृतिको छ किराबुद्री क्षेत्रबाट उत्सर्जन हुने फोहोर अर्को प्रकृतिको छ अब यो फुल पसलहरूबाट उत्सर्जन हुने फोहोर अर्को प्रकृतिको छ मन्दिर प्राङ्गण मन्दिरभित्रबाट प्राङ्गण क्षेत्रको र मन्दिरभित्र चढेका बेलपत्र फुल प्रसादीहरूकोबाट पनि आखिरमा त्यो भगवान्लाई फुल भनेर चढाइएको हुन्छ त्यो अन्त त फेरि हामीले फोहोरको रूपमा त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ यो प्रकृति फरक भएको फोहोर उत्सर्जन हुने क्षेत्रहरू पनि फरक र अब पहिलो कुरा त यो फोहोरलाई सफा गर्ने भनेको चाहिँ वास्तवमा फिजिकली यो झाडु लगाएर बढाएर र टिपेर मात्रै होइन रहेछ चेतनाको कारणले पनि रहेछ जस्तो पशु क्षेत्र विकास कोष छ हिजो जस्तै यो क्षेत्रमा वडा कार्यालय पनि छ 8 नम्बर वडा कार्यालय 8 नम्बर वडा कार्यालय पनि सर्टेन क्षेत्रहरू चाहिँ सरसफाई गर्थ्यो अहिले 8 नम्बर वडा कार्यालय अन्तर्गत सरसफाइको जनशक्ति छैन यो कारणले पनि के भयो भन्दा अब भोल्युम त बढ्ने भयो नि त यो 8 नम्बर वडा कार्यालय सँगैको लगभग बस्तीको क्षेत्र पनि पशु क्षेत्र विकास कोषले वडा कार्यालयको सरसफाई जनशक्ति नभइसके चाहिँ हामीले गर्ने गरेका थियौँ तर हामी के भन्छ जनशक्ति घट्दै गएको र त्यो वर्किङ क्यापासिटी पनि कम हुँदै गएको क्षय हुँदै गएको अवस्थामा हामीले त्यो क्षेत्रहरूलाई चाहिँ कभर गर्न सकेका छैनौँ त्यसकारणले महानगरपालिकाले आफ्नो वडा अन्तर्गतका विभिन्न वडाहरूलाई विभिन्न प्राइभेट संस्थाहरूलाई दिएको अवस्था छ मैले भन्न खोजेको के भने एउटा हामीले हिजोको जस्तै तरिकाले बढार्दै मात्रै गएको अवस्था छ किनभने कुना काप्चाको फरो टिप्ने त्यसलाई कसरी व्यवस्थापन गर्ने जस्तै कुहिनेर नकुहिलाई छुट्याउने त्यो चेतना पनि हाम्रो जनशक्तिमा पनि अब किनभने उत्तरार्धमा छन् उहाँहरूलाई त्यो भनेर पनि अथवा सिकाएर पनि त्यो ग्राब गर्ने अवस्था त्यति छैन एउटा कुरा भने अर्को फोहोरको उत्पादन दिनदिनै बढ्ने अवस्था छ अर्को मैले भने यो चेतनाबाट फोहोरको सफाई गर्ने हो फिजिकली मात्रै होइन जस्तै मैले एउटा चाउचाउको प्याकेट खोलेर चाउचाउ खाएँ भने त्यसको खोललाई चाहिँ मैले कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मेरो पनि दायित्व हो नि त आम नागरिकको दायित्व हो यो क्षेत्रमा आउने पावन पशु क्षेत्रलाई स्वच्छ सफा सुन्दर देख्न चाहनेले मैले पनि भूमिका के हो भन्ने कुरा त्यो जान्नु जरुरी छ त्यो जिम्मेवारी निर्वाह गर्नु जरुरी छ त्यो चाहिँ अवस्था देखिएको छैन, किनभने यो फुल पसारहरू मैले यो आरोप लगाएको होइन, फुल पसारहरू हाम्रो जनशक्तिले सफा गर्दै गएको हुन्छ, अगाडि बढाउँदै गएको हुन्छ, पछाडिबाट फाल्दै गएको अवस्था छ। नगर्ने होइन, पशु स्थिति विकास कोषको यो सरसफाईको जनशक्तिले दिनमा तीनपल्ट कम्तीमा एउटा रुटमा एउटा क्षेत्रमा पुगेर सफाई गरेको हुन्छ। कुनै एउटा क्षेत्रमा तीनपल्ट दिनमा सफा गर्नु भनेको त सफा नगरेको त होइन नि त, तर तपाईँ सफा देखिँदैन, किनभने बेलुका साँझसम्म सफा गरेर गएको हुन्छ, भोलिपल्ट बिहान चार बजी आउँदा त्यहाँ उस्ताको उस्तै फोहोर थुप्रो भयो, त्यो त आकाशबाट खस्ने त फोहोर होइन, किनभने यस नजिकैको बस्तीबाट आउने फोहोरहरू, यी फुल पसलबाट उत्पादन हुने फोहोरहरू, कम्तीमा आफ्नो फुल पसल अगाडि आफ्नो व्यवसाय गरिसकेपछि त्यस अगाडिको फोहोरलाई त आफूले व्यवस्थापन गर्न सकिन्छ नि त। पशुपक्षी विकासले पटक पटक त्यहाँ डस्टबिन राख्ने व्यवस्था गरेको छ, तर डस्टबिन पनि चोरी भएको अवस्था, डस्टबिन पनि सुरक्षित नभएको अवस्था, डस्टबिनलाई पनि व्यवस्थापन गर्न नसकेको अवस्था छ। त्यस कारणले के हो भने एउटा पाटोबाट चाहिँ हेर्दा पशुपक्षी विकासले काम गरेन कि भन्ने देखिन्छ, तर किनभने त्यो भन्नु स्वाभाविक पनि हो, किनभने रिजल्ट देखिएको छैन नि त। रिजल्टमा के छ, बिहान चार बजे पाँच बजे छ बजीसम्म फोहोरको थुप्रो देखिन्छ, किन हाम्रो जनशक्ति त बिहान छ बजी आउँछ, मन्दिरको प्राङ्गणभित्र चार बजी आउँछन्, बाहिरी क्षेत्रमा त किनभने एउटा सुरक्षाको दृष्टिकोणले पनि बुढाबुढी हुनुहुन्छ, अहिले सरसफाइमा काम गर्ने आमाबुवा जस्तो हुनुहुन्छ उहाँहरू, अनि मेरो आमाबुवाको उमेरको हुनुहुन्छ, उहाँहरूलाई बिहान सबै र राति आउँदा पनि सुरक्षाको दृष्टिकोणले हरेक दृष्टिकोणले मिल्दैन, किनभने सिफ्ट त छ बजी नै जनरली वर्किङ आवर सुरु हुन्छ, हामीले सबैले छ बजे पाँच बजी नै असकेसम्म आउन सक्नेहरूलाई त्यसरी व्यवस्थापन गरेका छौँ, र बेलुका सफा गरेको र गइसकेको ठाउँ भोलिपल्ट बिहान हुँदा उस्ताको उस्तै थुप्रो हुन्छ। यसको अर्थ के हुँदा नजिकको बस्तीहरूबाट त्यहाँ फोहोर जम्मा गरिन्छ, फुल पसलहरूबाट पनि बन्द पसल राति अबेरसम्म खुल्छ, आठ नौ बजीसम्म खुल्छ, होइन हाम्रो जनशक्ति त बेलुका छ सात बजीसम्म गइसक्छ, त्यसपछि फुल पसलहरू बन्द गर्नेहरूले आफ्नो अगाडि फुल फोहोर त पारिदिनुहुन्छ। यस कारणले मैले भनिरहेको के भन्दा हामी यो पशुपति क्षेत्र मात्रै होइन, हामी पुरै समग्र राष्ट्रमै कुरा गर्ने हो भने पनि हाम्रो चेतनामा जबसम्म मैले यो गलत काम गर्नुहुन्न मेरो पनि दायित्व हो, फोहोरको कुराले चाहिँ हामी जस्तै खान्छौँ मिठो चिज खान्छौँ होइन सफा चिज खान्छौँ नि, तर उत्सर्जन के हुन्छ फोहोर हुन्छ त्यसबाट, त्यसको हामीले प्रोपरली व्यवस्थापन घरमा पनि गरेन भने के हुन्छ, घर पनि त सुन्दर हुँदैन नि त होइन। त्यस कारणले जति किचनको जति इम्पोर्टेन्ट हुन्छ घरमा, टोयलेट बाथरुम पनि त्यति नै बढी इम्पोर्टेन्ट हुन्छ र त्यति नै बढी सफा राख्नु जरुरी हुन्छ, जसरी किचन सफा राख्नुपर्छ त्यसै गरी टोयलेट बाथरुम पनि सफा राख्नुपर्छ। घरको सुन्दरता भनेको किचन र टोयलेट कसले कसरी सफा राख्छ कसरी मेन्टेन गर्छ भन्ने कुरा हो। त्यस कारणले हामी राष्ट्रलाई नै सुन्दर बनाउने सफा बनाउने हो भने हाम्रो पहिलो कुरा चेतनामा सफा गर्नुपर्छ भन्ने कुरा हुनु जरुरी छ, यो चेतना जगाउनु जरुरी छ, र हामीले पशुपति विकास कोषले अब यो अहिले अभियानात्मक रूपमा चेतनै जगाउनका लागि पनि मान्य मन्त्रीजी नै आफै लिडिङ गरिरहनु भएको छ, आफै नेतृत्व गरिरहनु भएको छ, फिल्डमै आएर खटिरहनु भएको छ। हुन त फेरि पशुपति विकास कोषले अघि पनि विभिन्न समयमा जस्तो शिवरात्रिमा तिजमा बाल चतुर्थीमा अभियानात्मक रूपमा सरसफाई गर्छ, किनभने यो नियमितको सरसफाईले पर्याप्त हुँदैन पुग्दैन। शिवरात्रिको पर्व सम्पन्न भइसकेपछि हामीलाई करिब एक हप्ता यो क्षेत्र जस्ता जस्तै बनाउन भने पहिलेको जस्तै नियमित जस्तो देखाउनलाई एक हप्ता कम्तीमा लाग्छ, अनि त्यो त अभियानात्मक रूपमा गर्छौँ, जस्तो प्रहरीको परिचालन गर्छौँ, सशस्त्र प्रहरीहरू परिचालन गर्छौँ, स्थानीय स्वयंसेवी संस्थाहरूलाई परिचालन गर्छौँ, राजनीतिक दलहरूलाई पनि हामी परिचालन गर्छौँ, यो फेरि स्वयंसेवक रूपमा गर्ने काम हो, कतिपय आउनुहुन्छ कतिपय स्वतः रूपमा आउनुहुन्छ कतिपय आउनुहुन्न, स्वयंसेवक गर्न त सबैले चाहँदैन नि त। त्यस कारणले त्यस्ता चाडपर्वहरूलाई लक्षित गरेर त्योभन्दा अगाडि पनि पछाडि पनि अभियानहरू गर्ने गरेका छौँ, जस्तो अहिले शिवरात्रिभन्दा केही समय अगाडि हामीले जस्तो यस क्षेत्रका यो बाटोमा बस जम्मा भएको फोहोर मात्रै फोहोर होइन, जस्तै अनधिकृत रूपमा बनेका जस्तै दर्शनार्थीहरू हिँड्नलाई हिँड्दाखेरि अशोभनीय देखिने टहराहरू प्रदर्शन भएका फसल कवलहरू यो मापदण्डमा विपरीत ढङ्गले चाहिँ थपिएका संरचनाहरू बनाइएका अतिक्रमण गरिएका संरचनाहरू पनि हामीले हटायौँ। सूर्यघाट क्षेत्र बनकाली क्षेत्र उमाकुण्ड क्षेत्र हामीले लगभग सबै क्षेत्रहरूमा हामीले अभियान चल्यौँ। यो अभियानहरू पटक पटक बेला बेलामा समय समयमा हामीले गर्ने नै गरेका छौँ र यो शिवरात्रिको सन्दर्भमा आयो, शिवरात्रिमा थुप्रै तयारीहरू गर्नुपर्ने हुन्छ, इन्टर्नल रूपमा पनि धेरै कर्मचारीहरू व्यस्त रहनुहुन्छ, विभिन्न उपसमितिहरूको मार्फत चाहिँ कामहरू विभाजन गरेर गर्नुपर्ने हुन्छ, व्यवस्थापकीय हिसाबले मात्रै पनि सम्भव हुँदैन, कतिपय हामी संस्थाहरूलाई सहयोग पनि लिनुपर्ने हुन्छ, आर्थिक भौतिक नैतिक सबै सहयोग लिनुपर्ने हुन्छ। त्यस कारणले त्यो समय हामी केही एक महिना अगाडिदेखि चाहिँ यो अभियान हाम्रो लगभग सुस्त आएको जस्तो थियो, र फेरि मान्य मन्त्रीजीले शिवरात्रि सकियो शिवरात्रि सकिसकेपछि विभिन्न संस्थाहरूले विभिन्न व्यक्तिहरूले भोलिन्टरली चाहिँ यो शिवरात्रिको फोहोरलाई चाहिँ व्यवस्थापन हामी गर्दैथ्यौँ र लगभग यो मोटामोटी फोहोरहरूलाई चाहिँ हामीले व्यवस्थापन गरिसकेका थियौँ। त्यसपछि फेरि मन्त्रीजीको यो सफा पशुपति स्वच्छ पशुपति भन्ने जुन उहाँले बहाली गर्दै मन्त्रालयमा बहाली गर्दै यो एउटा अभियान सोच्नुभएको थियो, उहाँको थिम हो यसलाई चाहिँ फेरि कार्यरूपमा अगाडि लाने भन्ने कुरा भयो र मन्त्रालय मातहतका सबै निकायहरूलाई कार्यालयहरूलाई चाहिँ सर्कुलर भयो, पशुपतिलाई स्वच्छ बनाउने सबै जुटौँ भन्ने कुरा भयो। हरेक शनिबार चाहिँ कम्तीमा दुई घन्टा भोलिन्टरली होइन स्वयंसेवा गरौँ पशुपतिमा भन्ने कुरा भयो र त्यो अभियान चाहिँ अस्ति 27 गतेबाट सुरु भएको छ, दोस्रो हप्ताको सम्पन्न भइसकेको अवस्था छ र यसमा चाहिँ मन्त्रालय मार्फतका सबै लगभग निकायहरू जो काठमाडौँ केन्द्रित संस्थाहरू कार्यालयहरू छन् त्यसका पदाधिकारीहरू कर्मचारीहरू र विभिन्न राजनीतिक दलसँग आबद्ध संगठनहरू र स्वयंसेवी संस्थाहरू धार्मिक आध्यात्मिक संस्थाहरू पनि मिडियाहरू सबै जुटेको अवस्था छ र यो अभियान चाहिँ एउटा यसले चाहिँ के दिने भने सन्देश दिने होइन शनिबार दुई घन्टा सफा गरेर त सबै सफा त हुँदैन किनभने त्यो दिनको लागि सफा होला तर फेरि अघि मैले भने हाम्रो पशु क्षेत्र विकास सुसु कर्मचारीले सफाई कर्मचारीले बढाउँदै जान्छ त्यसको एक घन्टा पछाडि फेरि फोहोर त्यहाँ थुप्रिँदै जान्छ भने यो त नियमित गर्ने प्रक्रिया हो। यो नियमित गर्ने प्रक्रियालाई अघि मैले भने जस्तै चेतनामा चाहिँ हामीले फोहोर चाहिँ हाम्रो हामीले केही चिजहरू एउटा चक्रेट खाएको चक्रेटको खोल समेत हामीले बाटोमा फालेर हिँड्ने हाम्रो कल्चर छ, हाम्रो संस्कृति छ, हाम्रो हामी त्यो त्यतातिर हामी गइरहेछौँ। त्यो संस्कृति चाहिँ होइन र हामी त्यतातिर त्यो त्यसलाई हामी संस्कृति बनाइदिन्छौँ। कम्तीमा आफूले खाएको चक्रेटको खोल त खल्तीमा हालेर पनि डस्टबिन कहाँ छ त्यसलाई कहाँ व्यवस्थापन गर्ने गर्न सकिन्छ, एउटा चाउचाउको खोल सकिन्छ होला, हामी कहीँ भनौँ न भोजन चाहिँ वितरण भइरहेको छ भने त्यहाँ थाल प्लेट चाहिँ हामीले बोकेर खल्तीमा हिँड्न मिल्दैन होला, नजिकको डस्टबिन छ अथवा कहीँ प्लास्टिक छ त्यहीँ कहीँ सङ्कलन भएको छ भने त्यहाँ सङ्कलन गरिदिनुपर्छ। तर हामी खान्छौँ र सकेसम्म त्यो नउठाइकन बसेर खाएको छौँ त्यहीँ छोडेर हिँड्ने हाम्रो हामी त्यसरी छौँ नि त, हामी त्यति गैर जिम्मेवार भएका छौँ, त्यो हुनुहुँदैन भन्ने एउटा सन्देश दिनको लागि पनि अभियान हो।
अनि त्यहाँ पशुपति आउने मान्छेले बाटोबाट यसो हेर्दा ऊ गर्दै त्यो चाहिँ अलिकति काहीँ न काहीँ फोहोर काहीँ न काहीँ केही न केही चिज चाहिँ देखिरहेकै हुन्छ क्या, त्यस कारणले पशुपति विकास कोषले गरेको छु भन्दा भन्दै पनि त्यो मान्छेको आँखा त्यही फोहोरमा परिहाल्छ।
हिजोको पशुपति आज छैन स्वाभाविक रूपमा भनिरहेको कुरा अझ सुधारको खाँचो छ, अझ सफाई पुगेको छैन भन्ने कुराको हिसाबमा यहाँले भनेर त म यसलाई स्वीकार गर्छु र यो हो पनि। फेरि सधैँ सुधारको अथवा त्यसलाई अप्टिमम म्याक्सिमम रूपमा चाहिँ त्यसलाई सकारात्मक बनाउने त्यसलाई राम्रो बनाउने होइन गुन्जाइस चाहिँ रहन्छ नि, यसको अर्थ अब पुगेको छ सफाई पर्याप्त छ अब गर्नु पर्दैन भन्ने होइन, यो सधैँ नै यसको परिष्कृत स्वरूप आवश्यक छ त अपरिहार्य छ, तर आजभन्दा 5 वर्ष अगाडि र अहिलेको पशुपति फरक छ।
अब साँच्चै हामीले चाहिँ पशुपति एकदम सफा सुन्दर चाहिँ कहिले देख्न पाउँछ
हामी छिट्टै भनेर भन्नुपर्छ किनभने यसको फेरि अब अहिलेको भोलि नै पनि हुने होइन, मैले भने नि फोहोरको इन्टेन्सिटी त्यो फोहोर उत्सर्जन हुने चिज घट्ने अवस्था छैन बढ्नेकै क्रममा छ र हामी अब यो वर्ष नै हामीले यो सबै खालका फोहोरहरूलाई चाहिँ म्यानेज गर्ने एउटा मेसिन खरिद गर्ने प्लान्ट त्यो जडान गरेर चाहिँ सकेसम्म त्यहीँको फिल्डमा त्यहीँको अहिले चाहिँ कस्तो छ भने हामीले सबै कलेक्सन गरेर गाडीबाट फेरि एक ठाउँमा कलेक्सन गरेर थुपार्छौँ अनि यहाँबाट फेरि त्यहाँ ल्यान्डफिल साइडसम्म लानुपर्ने हुन्छ, कहिले कहिले ल्यान्डफिल साइडको पनि समस्या हुन्छ यहाँले देख्ने भोग्ने भोगै कुरा हो। यो कारणले फेरि गौरीघाट उमाकुण्ड घाट क्षेत्रबाट उठायो फेरि यहाँ ल्याएर एक ठाउँमा थुपार्नै पर्ने हुन्छ होइन, बङ्गाल क्षेत्रमा हामीले कलेक्सन गर्छौँ र त्यहाँबाट फेरि त्यहाँ नलाउन्जेल त त्यहाँ फोहोर त रहन्छ थुप्रिरहेको हुन्छ, बाहिर नभए पनि फेरि पशुपति क्षेत्रमै फोहोर त देखियो, त्यसैले त्यसलाई पनि दीर्घकालीन समाधानको लागि सम्भवतः यो वर्ष त अब यो वर्षको बजेटमा त छ तर प्रोसेसहरू प्रक्रियाहरू अगाडि बढाउँदै जाँदाखेरि अध्ययन भइरहेको छ, त्यो प्रक्रिया अगाडि बढाउँदा सायद आगामी वर्षमा चाहिँ त्यस्तो खालको प्लान्ट हामीले जडान गर्न सक्छौँ। फेरि यो वातावरण हिसाबले अरू सबै हिसाबले यो फिजिबल छ कि छैन भन्ने कुरा पनि अलिक सोच्ने नै पर्ने हुन्छ, पशुपति क्षेत्र अलिक संवेदनशील ठाउँ छ भन्दैमा मलाई लाग्दैमा अथवा त्यो पनि हुँदैन, त्यो परिषद छ हाम्रो परिषदमाथि इन्भाइरोमेन्टली पनि हेर्ने कुरा हुन्छ, विभिन्न अभियन्ताहरूको कुरा पनि हामीले सुन्नुपर्ने हुन्छ, सबै पाटा पछिलाई समेट्दाखेरि सम्भवतः अर्को वर्ष त प्लान्ट बन्ने नबन्ने निश्चित भइसक्छ र त्यो भइसक्यो र त्यस्तो खालको प्लान्ट गर्न सबै खालको फोहोरलाई चाहिँ डस्टमा परिणत गर्न सक्ने खालको वातावरण बन्यो त्यो अवस्था आयो भने त मलाई लाग्छ एक दुई वर्षमा हामी स्वच्छ पशु देख्न सक्छौँ। अब त्यो भएन भने फेरि त्यसपछि हामीले वैकल्पिक टुल्सहरू प्रयोग गरेर जनशक्तिको ढङ्गले परिचालन गरेर नै गर्नुपर्ने हुन्छ।
पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी बागमती नदी लगायत पशुपति क्षेत्रमा भएको फोहोर र सरसफाईका लागि भइरहेका पहलहरूका बारेमा चर्चा गर्दैछौं। बागमती नदीलाई सफा बनाउन भइरहेका पहल र समस्याहरूका बारेमा बागमती सफाई अभियानको जिम्मा लिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता वीरेन्द्र थपलियासँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल। बदलिँदो नेपालमा अहिले हामी बागमती नदी लगायत पशुपति क्षेत्रमा भएको फोहोर र सरसफाईका लागि भइरहेका पहलका बारेमा चर्चा गरिरहेका छौं। 9 वर्ष अघि बागमती सफाई अभियान शुरू भएको थियो। त्यसपछि पशुपति क्षेत्रसम्मको बागमतीको पानी सफा हुन थालेको थियो। सफाई अभियान चलेको 514 हप्ता पुग्दा फेरि बागमती उसै गरी फोहोर देखिन थालेको छ। बागमती सरसफाईका लागि धेरै खर्च भयो, तर नदीको अवस्था भने उस्तै छ। सफाईको काम थालेको लामो समय भइसक्दा पनि बागमती किन सफा भएन त? यो प्रश्न साथी वैद्यनाथ पौडेलले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता वीरेन्द्र थपलियालाई सोध्नु भएको छ।
यो सरसफाईले त एउटा प्रारम्भिक ज्ञान दिने, नागरिकमा चेतना आओस् भन्ने उद्देश्यलाई सबै यस्ता व्यक्तिहरू हामी जाने तपाईँहरूले ढलसल फालेको फोहोर फालेको नागरिकले फोहोर फालेको केही जाने प्रबुद्ध वर्गहरू यसका अभियन्ताहरू यससँग ज्ञान बनेको भएका व्यक्तिहरू खोलामा सहित पस्या छन् भने अब उहाँहरूले जाने यो फोहोरहरू चाहिँ खोला फोहोर गर्नु हुँदो रहेछ खोलालाई भन्ने कुराको ज्ञान जाओस् ज्ञान बढोस् उहाँहरूमा जाने त्यस सम्बन्धी अवेरनेस सिर्जना होस् भन्ने उद्देश्यको लागि गरे हो। त्यसै त्यही मात्रै जाने त्यसको सम्पूर्ण विकल्प होइन, तर त्यसको एउटा ज्ञानको प्रस्थान बिन्दुसम्म हो। त्यति भइरहँदा पनि एउटा समस्या चाहिँ हामी कहाँ के रह्यो भने अभियन्ताहरूले एक दिन सभा गर्नुहुन्छ अनि उपभोक्ताहरूले 7 दिन लगाएर फोहोर गर्नुहुन्छ भने अझ पनि चेतना नबढिरहेको अवस्था। फोहोर गर्नेहरूलाई हामी कहाँ एउटा समस्या के भने स्थानीय निकायको एउटा जिम्मा हो कि फोहोर गर्नेहरूलाई दण्ड जरिवाना गर्न सक्ने गर्नुपर्छ भन्ने कुरा चाहिँ नि ऐनमा व्यवस्था छ। किनभने बिना दण्ड जरिवाना अब जैन मान्छेलाई ज्ञानले मात्रै भएन सचेतनै पुरै गर्नुपर्छ भन्ने एउटा नीति अनुसार ऐन पनि बनेर दण्ड जरिवानाको कुरो गरेछ। तर त्यहाँ एउटा राजनीतिक कमजोरीको कारणले स्थानीय निकायहरूले त्यसलाई चाहिँ नि फोहोर गर्ने व्यक्ति वा संस्थाहरूलाई दण्ड जरिवाना गर्न नसकेको एउटा समस्या एकतिर छ भने अब अर्को महत्त्वपूर्ण कुरा अभियन्ताहरूले सफा गर्ने एउटा काम भयो। अब बागमती आफ्नो उद्देश्य चाहिँ के छ भने क्रमिक रूपमा काम गर्दै लगेर यसलाई समापन गर्ने अथवा यसलाई पूर्णता पाइसकेपछि ढलरहित बागमती बनाउने हो। त्यसको लागि चाहिँ नि साइड ढलहरू हामीले निर्माण गर्दैछौँ। साइड ढलहरू निर्माण गरिरहेको अवस्थामा धेरैजसो ठाउँमा अहिले त्यसले पूर्णता नपाइरहेको अवस्था एकतिर छ। त्यसमा विभिन्न बाधा अवरोध रहेको छ। पहिलो कुरो जति उद्देश्य अनुसारको जति लाग्ने बजेट हो त्यो चाहिँ नि नपाइरहेको अवस्था छ। अर्कोतिर चाहिँ कतिपय काम गर्नुपर्ने ठाउँमा चाहिँ अव्यवस्थित बसोबासीहरूले त्यो ठाउँमा ठाउँ नछोडिदिएको हुनाले ढलको प्रक्रिया साइड ढलहरू हाल्दै अगाडि बढ्दाखेरि फेरि त्यहीँ लगाएर ब्रेक गर्नु परेको छ। पछिल्लो समय चाहिँ किन हटायो रुकुमवासी अथवा अव्यवस्थित बसोबासी बिचमा एउटा लामो द्वन्द किन भइरहेको छ भन्ने एउटा मूल कुरा के भने काम गर्दै गयो अब एउटा ठाउँमा ब्रेक हुन्छ। अब त्यो ब्रेक गरेर साइड ढलहरू ढलरहित बागमती अथवा जुनसुकै खोला बनाउनको लागि त त्यहाँसम्म लगेको खोला त फेरि चाहिँ खोलामा त गइहाल्छ भनेदेखि त्यो एउटा समस्या। यी समस्याहरूले गर्दाखेरि हामीले पूर्णता पाउन सकेका छैनौँ। तर पनि हामीले अहिले हालसालै के छ भने एउटा चाहिँ नि हाम्रो कार्यकारी अध्यक्षज्यूको नेतृत्वमा हाम्रा उद्धव तिमिलसेन अहिले हुनुहुन्छ उहाँसँग चाहिँ नि मिसन ढलरहित बागमती फेज 1 भनेर सुरु गरेको छौँ। अब यो चाहिँ गोकर्णदेखि मनरा दोभानसम्म शङ्कबलभन्दा अलिकति तल छ त्यहाँसम्म चाहिँ नि हामी पूर्ण ढलरहित बागमती मनाउँछौँ भनेर एउटा मिसन ढलरहित बागमती फेज 1 सुरु गरेका छौँ। त्यसका हाम्रा बोर्ड सदस्यहरूको एउटा संयोजकमा समितिहरू पनि गठन भएर कामहरू गरिरहेछ र हिजै मात्र पनि हामीले गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मर्नाराका वडा अध्यक्ष प्रतिनिधिहरूसँग लगभग 20 जना उहाँहरू हुनुहुन्थ्यो एउटा छलफल गरेर कसरी अगाडि बढ्छौँ यो मिसन ढलरहित बागमतीलाई सफल बनाउनु पर्यो भन्ने कुरा हिजो पनि गरेका छौँ। अब यो बाहेक हिजो पनि विभिन्न क्रियाकलापहरू गरेका थियौँ र अब तपाईँलाई भन्नै पर्दाखेरि कस्तो छ भने यहाँ यहीबाट पूर्वतिर हेर्दाखेरि हामीसँग 2 ठुल्ठुला भीमकाय ट्रिटमेन्ट प्लान्टहरू छन्। अब त्यो ट्रिटमेन्ट प्लान्टमा समस्या कस्तो आएको छ भने यसको क्षमता अनुसारको ट्रिटमेन्ट प्लान्ट बनाइएको छ तर यो वा त्यो कारणले बिचबिचमा ढल फुटाइदिएर बागमती हालिदिएर स्थानीयहरूले खोलालाई ढल मिसाइदिया छन् र 25% यसको क्षमता उघट्न सकेका छैन। यहाँ त्यो सम्पूर्ण ढल यहाँ आइदिएदेखि यसले पानीले चाहिँ ट्रिटमेन्ट गर्न सक्थ्यो अनि त्यसपछि निक्लेको पानी फेरि खोलामा हामीले बगाएर पशुपति अगाडि स्वच्छ सफा पानी फाल्न सक्थ्यौँ जुन उद्देश्यमा हामी अगाडि बढाएछौँ। यो यान्त्रिक रूपमा हामी अब सकारात्मक रूपले अगाडि बढाएछौँ तर मानसिक रूपमा चाहिँ यो व्यक्तिको यो क्रियाकलापले गर्दाखेरि यसलाई समस्या आइरहेछ र त्यसैलाई चाहिँ हामीले फोकसै गरेर यो चाहिँ मिसन ढल्डेट बागमती फेज वान चाहिँ अगाडि बढाएका छौँ। अब आशा गरौँ यी यस्तोमा यो कुरामा हामी सफल भयौँ भने यो फेजलाई अगाडि अगाडि बढाउँदै सम्भवतः हामी चाहिँ बागमतीलाई शुद्ध गरौँला, अरू सहायक नदीहरू। अब यसमा फेरि समस्या कस्तो हो भने बागमती मात्रै सफा गरेर नि भएन, यसका सहायक नदीहरू सफा हुनु पऱ्यो जो यहाँ आएर मिसिन्छ हो। अब हामी अहिलेका फेजहरूमा सहायक नदीहरूमा पनि क्रमिक रूपमा सफा गर्दै जाने, त्यसलाई पनि केन्द्रबिन्दुमा राखेर त्यो जाने साइड ढलहरू हाल्ने, ट्रिटमेन्ट प्लान्टहरू बनाउने। पछिल्लो पटक सर्वोच्च अदालतले विभिन्न दैनिक आदेशहरू जारी गरेको अवस्था छ, त्यो जारी गरेको अवस्थामा ढलरहित खोलामा बनाउनको लागि सेफ्टी ट्याङ्कीहरूको अवधारणा अगाडि ल्याइएछ। स्थानीय निकायहरूले आफ्नो जाने नीति निर्माण गर्दाखेरि चाहिँ खोला किनाराको स्वच्छता कुरा छ, उहाँहरूले पनि चाहिँ ट्रिटमेन्ट प्लान्टहरू बनाउने कुराहरू पनि छ। समग्रमा फेरि हामी अब अहिलेको परिप्रेक्ष्यमा स्थानीय तहसँगै मिलेर यसलाई क्रियाकलापहरूलाई अगाडि बढाउने भनेर हाम्रा अधिकार सम्पन्न बागमतीले काठमाडौँ उपत्यकालाई पाँचवटा पालिकाहरू, काठमाडौँ उपत्यका रहेका 18 पालिकाहरूलाई 5 क्षेत्रमा विभाजन गरेर एउटा पूर्वी, एउटा उत्तर भेगी, एउटा पश्चिम भेगी, एउटा दक्षिण भेगी र एउटा सेन्ट्रल भनेर 5 भागमा विभाजन गरेका छौँ। र त्यो 5 पालिकाहरूसँग हामीले चाहिँ विभिन्न उहाँहरूको कसरी यो चाहिँ उद्देश्य पुरा हुन्छ भनेर उहाँसँग छलफल पनि अगाडि बढाएको छौँ। स्थानीय निकायसँग सहकार्य गर्नको लागि के कुरा सहकार्य गर्नु छ त तपाईँहरूको आवश्यकता के छ, जसबाट चाहिँ बागमतीको उद्देश्य पुरा हुन्छ त्यसमा बागमती उहाँहरूसँगै मिलेर हाम्रो उद्देश्य अनुसार अथवा उपत्यकाको सम्पूर्ण खोला नालालाई ढलरहित बनाउने, फोहोर रहित बनाउने, यसका चाहिँ सम्पूर्ण क्रियाकलापलाई पहिलाको स्थितिमा ल्याउन सकिन्छ भन्ने कुराको आशा गरेर त्यसमा पानी सङ्कलनका कुराहरू हुनसक्छ अथवा चाहिँ पानी जमिन मुनि रिचार्जका कुराहरू हुन्छ, त्यो गर्नुपर्ने एउटा अवस्था छ। र अब एउटै यहाँलाई आज सम्झौँ त अझ चाहिँ हामीले हालसालै केही यो अस्तिको शिवरात्रिको अवसरमा हामीले एउटा चाहिँ उच्च बाँध बनायौँ चाहिँ ढाबभ्याङ हो, त्यो ढाबबाट चाहिँ हामी नियमित रूपमा अहिले चाहिँ यो विशेष चाडमा बागमतीको यो पशुपती क्षेत्रमा अथवा बागमती क्षेत्रमा हुने चाडको लागि हामी चाहिँ प्रति सेकेन्ड 4 लाख लिटर पानी छोड्ने योजना छ। पछि पछि हुँदाखेरि त्यसलाई अझ वृहत रूपमा बनाइयो, पछि नागमती ड्याम पनि बढ्दैछ, अन्य खोलामाहरू पनि हाम्रो 20 वर्षीय कार्ययोजना बन्दैछ, जो कार्ययोजनाले इन्डिकेट गरेको ठाउँहरूमा फेरि पानी सङ्कलन केन्द्रहरू पनि बनाउँदैछौँ। अब यो समग्रको भन्दा एउटा वृहत आयोजना हो, यस्ता वृहत आयोजनाहरूको अब समय लाग्ने कुराहरू र यसलाई विभिन्न उद्देश्य अनुसारमा विभिन्न जाने छेकबार आउने, समस्या आउने अथवा कार्यले पूर्ण प्राप्त गर्न नसक्ने अवस्था हो। यहाँले भनेको कुरामा ढिलो भएको छ, त्यसमा हामी महसुस हामीले पनि गरेका छौँ, यहाँको कुरामा सहमति छौँ, तर यो ढिलो मात्रै भएर हामी त्यही अडिने अवस्था छैनौँ, यसलाई पूर्णता गर्नेतिर नै अगाडि बढेका छौँ।
45 साल अगाडिसम्म कुनै पनि घरको चाहिँ सेफ्टी ट्याङ्की नबनेसम्म त्यसको चाहिँ नक्सा भाष हुन्थेन, त्यो कुरो चाहिँ हामीले सबै नाश दियौँ। सेफ्टी ट्याङ्की बनाउन नपर्ने भयो, हामीलाई सिधै ल्याएर मलमूत्र चाहिँ ढलको रूपमा नदीमा मिसाउनु पर्ने भयो, अनि हामी अहिले चाहिँ यो चाहिँ नदी सफा गर्दै हिँडेका छौँ, हाम्रो कुरो कहाँ थियो मिलिरहेको छैन।
अब कस्तो हुँदो रहेछ भने विकासका विभिन्न मोडालिटी र फेजहरू हुँदा रहेछन्, घनत्तै बढेर फोर सेफ्टी ट्याङ्कीमा अथवा के अरे खोलामा ढल बढेको हो, अब जनघनत्तै नबढिकन त त्यो बढ्दै बढ्दैन, त्यसको मिति चाहिँ नि के अरे चाहे 36 साल होस् चाहे 46 साल होस् अथवा 55 सालै होस् अथवा 51-52 साल जेसुकै होला, तर समग्रमा देखिएको चाहिँ जनघनत्वको कारणले हो, जनघनत्व अत्यधिक बढ्यो, ढल अत्यधिक आयो। अब पछिल्लो समयमा हो तपाईँले भने त राजनीति इच्छा शक्तिको कारणले आफ्ना भोटर्सहरूलाई जवाब जिम्मेवार बनाउने अथवा तिनलाई चाहिँ नि दण्ड जरिवाना गर्न लाई राज्य अथवा त्यो जनप्रतिनिधिहरूले सकेनन् भनेर मैले जुन अघि भने नि मूल कुरा त्यही हो। र पछिल्लो समयमा पनि राजनीति अथवा चाहिँ विकास निर्माणले कसरी फेज लियो भने सेफ्टी ट्याङ्की होइन कि ढलबाट चाहिँ खोलामा हाल्ने प्रक्रिया अगाडि बढ्यो, जसलाई राज्य संयन्त्रले नियन्त्रण गर्न सकेन अथवा राज्यको उद्देश्य पनि के भयो विचार भने घर घरमा ढल बनाइदिने अब तपाईँको खानेपानीको लाइन जहाँ गएको छ ढल पनि हामी हालिदिन्छौँ, ढलको पैसा तिर भनेर खानेपानीले पैसै उठाउँछ, अहिले पनि उठाइरहेछ 50% जति पानीमा उठेको छ भनेको मतलब कल्चरै हामीले जाने राष्ट्रिय कल्चरको रूपमा लियो क्या, जसले गर्दाखेरि यो नकारात्मक सन्देशहरू आएर पछिल्लो समय चाहिँ नि यसलाई अलिकति ठेवा गर्ने यस सम्बन्धी यो गलत हो है भन्ने कुराको अवेरनेसहरू अगाडि बढाएको छ। अब त्यसलाई कसरी अगाडि बढाउने भनेर हामीले छलफल गर्दाखेरि अस्ति हामीले गोकर्णेश्वर नगरपालिकासँग एउटा कसरी ढलरहित बागमती बनाउने त भन्ने सवालमा चाहिँ के भन्नु हो त्यहाँको एउटा नीति पनि पास गरिसकेका छ भने अब कसैले पनि सेफ्टी ट्याङ्की ढलमा हाल्न नपाउने, घर घरमा सेफ्टी ट्याङ्की बनाउने सेफ्टी ट्याङ्की भरियो भने नगरपालिकाले आफैले सेफ्टी ट्याङ्कीको दुईवटा जाने उहाँहरूले ट्याङ्कर किन्ने भन्नुभएको छ, त्यो ट्याङ्करले हामी लगेर सम्बन्धित ठाउँमा हाम्रो ट्रिटमेन्ट बागमतीको ट्रिटमेन्ट प्लान्टमा हालेर त्यसलाई जाने ढलरहित बनाउनको लागि ट्रिटमेन्ट गर्ने भन्ने कुरा एउटा नीति सुरुवात भइसकेको छ। यो समग्र भने बहुत राम्रो पक्षको कुरो हो। उहाँका के अरे कागे यो गोकर्णेश्वर नगरपालिकाले एउटा राम्रो सुरुवात गरेका छ त्यो हाम्रो छलफल र डिस्कसनको कारणले। अब यो कुराको उदाहरण हामी सबै ठाउँमा लान्छौँ, क्रमिक रूपमा हुन्छ। अब यो एउटा ठुलै वृहतै अवस्था भएको हुनाले ढिलो चाँडो अथवा हुन्छ अलिकति ढिलो लाग्ला आफ्नो ठाउँमा कुरा हो। यो चाहिँ नि जुन घर घरमा ढल अथवा के अरे सेफ्टी ट्याङ्की बनाउने कुरा छ नि, अहिले उपत्यकाको मैले यहाँलाई देखाइदिन सक्थेँ सम्पूर्ण नगरपालिकाहरूको वार्षिक घोषणा पत्र हुन्छ नि, के अरे वार्षिक कार्यक्रम हुन्छ नि, त्यहाँ सबै सेफ्टी ट्याङ्की बिनाको नक्सा पास नगर्ने भन्ने एउटा नीति सबै नगरपालिकाले घोषणा गरिरहेका छन्। अब त्यसलाई कार्यान्वयन गराउन सक्यो भने यहाँले राख्नुभएको चाहना चाहिँ पुरा हुन्छ, त्यस विषयमा हाम्रो निरन्तर छलफलको अगाडि बढिरहेको छ। यहाँलाई अथवा त्यस्तै मौका पर्दा म देखाइदिन नि सक्छु मैले गरेको अध्ययनहरूको उद्देश्य। अब नगरपालिका स्थानीय निकायले त्यो चाहिँ एउटा उहाँहरूको घोषित नीति नै भइसकेको छ, अब कार्यान्वयन हुन्छ भन्नुभएको छ। सल्लाह मिल्यो भने आगामी आर्थिक वर्षमा हामीले एउटा ऊ पनि बनाएको छौँ, हामी नगरपालिका मिलेर यसलाई अनुगमन पनि गर्दैछौँ।
हिन्दू परम्परा अनुसार चाहिँ मान्छेको निधन भइसकेपछि मृत्यु भइसकेपछि ब्रह्मनालमा ल्याएर सबलाई सुताउने अनिखेरि त्यहाँ बागमतीको जल खुवाउने ऊ गरे नहुने एउटा परम्परा छँदैछ। अब त्यसैको लागि भनेर हामीले यो चाहिँ यो बागमती एकीकृत सभ्यताकोले चाहिँ यो बागमती सरसफाई अभियानदेखि लिएर र अभियन्ताहरूले पनि त्यसको लागि थुप्रै काम पनि गर्नुभयो, यतिका वर्ष भइसक्दा पनि त्यसको रिजल्ट केही पनि देखिँदैन।
यो कुरा मात्र स्वीकारै गरे भएर हामीले चाहिँ के गर्यो भनेको अघि पछि कम्तीमा नि भएन भने पनि पानीको फ्लो बढाएर अलिकति हाम्रो यहाँ ट्रिटमेन्टहरूलाई बढीभन्दा बढी सक्रिय बनाएर अत्यधिक पानी खाने उपत्यका खानेपानी लिमिटसँग मिलेर हामीसँगै चाहिँ नि धापड्यामको पानीहरू छोडेर खोलामा बहाव बढाएर त्यहाँ भएका श्रद्धालुहरूलाई त्यस सम्बन्धी सुविधा पानीको सुविधा अथवा यहाँले भने यतै जाने विभिन्न क्रियाकलापमा उहाँहरूलाई शुद्ध पानी अथवा कम्तीमा नगनाउने वातावरण पानीको अत्यधिक फ्लो भयो भने त त्यो जाने गनाउने वातावरण जुन चाहिँ दूषित वातावरण हो त्यो कम आउँछ भनेरै अब हामीले प्रारम्भिक रूपमा पानीको बढी फ्लो चाहिँ बागमतीमा पनि गराउँदैछौँ, आफ्ना क्रियाकलाप पनि अगाडि बढाउँदैछौँ, विज्ञहरूले सुझाएका धेरै क्रियाकलापलाई हामीले सामेल गरेर अगाडि बढाएछौँ। यहाँले भने जस्तै त्यो चाहिँ अब एउटा त्यो सम्पूर्ण त्यस्तो होइन, त्यो एउटा चाहिँ चेतना फैलाउने उद्देश्यले गरिएको काम हो, त्यसलाई अहिले पनि उहाँहरू चेतना फैलाउने हो। हामीले एक दिन सफा गरेर छ दिन फालिएको फोहोर चाहिँ अहिले पनि सफा हुँदैन भन्ने कुरामा अभियन्ताहरू पनि सहमत हुनुहुन्छ, हामी पनि सहमत छौँ। त्यो नै सफल सबै भए त हामीले अन्य क्रियाकलाप गर्न पर्ने थिएन, त्यो एउटा पार्ट हो, सानो पार्ट हो, अवेरनेसको पार्टले मात्र सबै हुँदैन, अरू क्रियाकलाप पनि गर्नुपर्छ भनेर अन्य क्रियाकलापहरू पछिल्लो पटक तीव्र रूपमा अगाडि बढाइएको अवस्था छ।
उहाँ हुनुहुन्थ्यो अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता वीरेन्द्र थपलिया। अब भने आजको बदलिन्दो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8:20 अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिन्दो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।